घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ म चुडामणि अरियालको नमस्कार बारासिङ्गा एफएम 102.2 बजाङको सयपाल एफएम 100.6 बजाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्धको स्पर भत्कायो कैलालीको भजनीमा 200 घर डुबानमा बाजुरा सदरमुकामदेखि उत्तर पूर्वी क्षेत्रसँगको यातायात सम्पर्क विच्छेद 6 वर्ष अघि दादुराको खोपका कारण मृत्यु भएका डोटीका 4 बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिन सर्वोच्चको आदेश बाढी पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई काङ्ग्रेसको निर्देशन वर्तमान सरकार सामन्ती र शोषक रहेको पूर्व प्रधान न्यायाधीश कार्कीको आरोप र विश्वकप फुटबलमा प्रिक्वार्टर फाइनलका खेल आज सकिँदै
इन्द्रत नगरपालिका कार्यालयको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना यस नगरपालिका अन्तर्गतका वडा नम्बर 1, 2, 4, 9, 15, 16, 17, 18, र 19 को सामाजिक सुरक्षा भत्ता विगत आर्थिक वर्ष तथा यस आर्थिक वर्ष 2074-75 को प्रथम चौमासिकसम्म देव विकास बैङ्क लिमिटेडद्वारा वितरण गर्दै आएकोमा आर्थिक वर्ष 2074-75 को दोस्रो चौमासिकदेखि वडा नम्बर 1 र 4 को प्रभु बैङ्क लिमिटेड वडा नम्बर 2, 9, 15, 16, 17, र 19 को कञ्चन विकास बैंक लिमिटेड तथा वडा नम्बर 18 को एनसीसी बैंक सँग सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भई लाभग्राहीहरूले उक्त बैंकहरूमा खाता समेत खोली भत्ता वितरण कार्य भएको तथा माथि उल्लेखित वडाका लाभग्राही मध्ये केही लाभग्राहीहरूले हालसम्म पनि सम्बन्धित बैंकहरूमा खाता समेत नखोली भत्ता रकम नबुझेको देखिन आएकोले यस आर्थिक वर्ष 2074-75 को असार मसान्त भित्र सम्बन्धित बैंकमा खाता खोली आफ्नो सामाजिक सुरक्षा भत्ता रकम समयमै बुझी लैजानु हुन सम्बन्धित सबै को जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ साथै 2074-75 को असार मसान्तसम्म पनि भत्ता नबुझ्ने लाभग्राहीहरूको छुटेको भत्ता रकम आउँदो आर्थिक वर्षमा नपाइने बेहोरा समेत जानकारी गराइन्छ हिमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालय
अब समाचार क्रम विस्तारमा 3 दिनदेखि परेको पानीका कारण महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्धको स्पर भत्काएको छ महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भिन्दत्त नगरपालिका 12 ओदालीमा बाँधिएको तटबन्धको स्पर भत्काएको हो तर बाढी बस्ती भने पसिसकेको छैन ओदालीका स्थानीय शेरबहादुर देवालले महाकाली नदीको सतह बढेपछि स्पर भत्काएको बताउनु भयो उहाँका अनुसार मङ्गलबार बिहानदेखि पानीको बहावले कटान सुरु गरेपछि एक स्पर पुरै भत्काएको छ भने अर्को स्पर भत्काउन लागेको छ जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्ड विष्टले लन्चिङ अप्रोन भत्किएको हुन सक्ने बताउनु भयो महाकालीमा पानीको बहाव घटेपछि स्थलगत अनुगमन गरेर पुनर्निर्माण गरिने उहाँले बताउनु भयो उहाँका अनुसार भीमदत्त नगरपालिका 11 र 12 केएस कन्स्ट्रक्सनले 13 करोडमा 179 मिटर तटबन्धको निर्माण गर्ने जिम्मा पाएको थियो ठेक्काको गत वैशाखमै सम्झौता सकिए पनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण देखाउँदै काम रोकेकाले स्पर भत्किन लागेको स्थानीयको गुनासो रहेको छ शारदा ब्यारेजको पुल भएर आवाजात गर्ने सवारी साधनहरू आज पनि रोकिएका छन् महाकाली नदीमा पानीको बहाव बढेसँगै सोमबार दिउँसोबाट बन्द शारदा ब्यारेजको पुल अझै खुल्न सकेको छैन महाकाली नदीमा पानीको बहाव 1 लाख क्युसेक पुगे लगत्तै भारतीय पक्षले आवाजावत बन्द गर्दै आएको छ सोमबार पानीको बहाव 1 लाख पुगे लगत्तै सवारी रोकिएकोमा अहिलेसम्म यथावत छ नदीमा 1,80,000 क्युसेक पानीको मापन गरिएकाले आवागमन सुचारु हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ हिजो केही कम भए पनि रातिदेखि फेरि पानीको मात्रा बढेकाले कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो भीमदत्त नगरपालिका 5 का 14 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ बैजनाथ टोलका करिब 14 घरमा पानी पसेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ आज दिउँसो 1 बजेपछि केही घाम लागेर पानीको बहाव लगायत केही राहत महसुस गरेको छ कैलालीको भजनी नगरपालिका 5 लवस्थाका करिब 200 परिवार डुबानमा परेका छन् कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरू डुबानमा परेका हुन् भजनी नगरपालिकाका उपमेयर छाया देवकोटाले लवस्थाका 200 परिवार डुबानमा परेको र उनीहरू सोमबारदेखि नै स्कुल र सुरक्षित भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिनुभयो बाढी जुनसुकै बेला आउन सक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको पनि उहाँले बताउनु भयो स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको रेडक्रस कैलालीका सभापति उत्तम जोशीले जानकारी दिनुभयो यसैबीच नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढीका बेला खोज तथा उद्धार गर्न प्रयोग हुने सामग्रीहरू जिल्ला विपद व्यवस्थापन समिति कैलालीलाई हस्तान्तरण गरेको छ। विपद पूर्व तयारी तथा प्रतिकारीय कार्य मार्फत रेडक्रसले एकवटा रबर बोटसहित लाइफ ज्याकेट लगायतका सामग्री समितिलाई हस्तान्तरण गरेको हो। रेडक्रस कैलालीका सभापति उत्तम जोशीले समितिका अध्यक्ष एवं कैलालीका सहायक प्रमुख जिल्लाधिकारी जनकराज भट्टलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो। कैलालीमा विपद उद्धारका सामग्री अभाव रहेको बेला प्राप्त सहयोगले उद्धार कार्यमा सहयोग पुग्ने सहायक प्रमुख जिल्लाधिकारी भट्टले बताउनु भयो। करिब 7 लाख मूल्य बराबरका सामग्री रेडक्रसले हस्तान्तरण गरेको छ, जसमा रबर बोटसँगै 8 वटा लाइफ ज्याकेट, 2 वटा लाइफ ब्याग, 3 थान नाइलन डोरी, 2 थान मेगाफोन, 6 वटा प्याडल रहेका छन्। हस्तान्तरण गरिएको सामग्रीहरू जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको मातहतमा रहने जनाइएको छ। वर्षायाम सुरु भएसँगै बाजुराको सदरमुकाम मार्तडीदेखि उत्तर पूर्वी क्षेत्रसँगको यातायात सम्पर्क विच्छेद भएको छ। बाजुरा सदरमुकामसम्म कालोपत्रे बाटो भए पनि सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको 43 किलोमिटर सडक खण्डमा बाटो अवरुद्ध भएपछि यातायात सम्पर्क विच्छेद भएको हो। हिजोदेखिको वर्षाले गुइगाड खोलामा पानी परेपछि अहिले जिल्ला सदरमुकामसम्मको सडक समेत अवरुद्ध भएको छ। पानी परेपछि बाटो चिप्लो हुने र ठाउँ ठाउँमा पहिरो गएकाले यातायातका साधन सञ्चालन नसकिरहेको यातायात व्यवसायीहरूले बताएका छन्। मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध भएपछि कोल्टीमा दैनिक उपभोग्य वस्तु तरकारी दाल चामलको अभाव हुनुका साथै एलपी ग्यास लगायतका सामग्रीको समेत मूल्य बढ्ने सम्भावना बढेको छ। 2057 सालमा शिलान्यास भएको मार्तडी कोल्टी सडक खण्ड हालसम्म कालो पत्रे नभएपछि बाजुराको उत्तर पूर्वी क्षेत्रका 4 वटा स्थानीय तहका जनतासँगै हुम्ला र मुगुका जनता समेत मारमा पर्ने गरेका छन्। 6 वर्षअघि दादुराको खोपका कारण मृत्यु भएका डोठीका 4 बालबालिकाका परिवारले जनही 10 लाख रुपियाँका दरले क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको छ। 2069 साल भाद्र 3 गते डोटी पूर्वी चौकी गाउँपालिका 5 साबिकको काडामाण्डु गाविसका 6 जना बालबालिकालाई दादुराको खोप लगाइएकोमा खोपकै कारण 4 जनाको ज्यान गएको थियो। 2 जना गम्भीर बिरामी परेका थिए। खोप लगाएको भोलिपल्टै मृत्यु भएका 4 बालबालिका आफन्तहरूले खोपकै कारण मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै आएका थिए। सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्बर प्रसाद श्रेष्ठ र डाक्टर आनन्द मोहन भट्टराईको संयुक्त इजलासले रिट निवेदकको दावी उपयुक्त भएको ठहर गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन विपक्षीका नाममा आदेश गरेको हो। न्यायालयले आगामी दिनहरूमा खोपका भायलहरू प्रयोग गर्दा पूर्व परीक्षण गरेर मात्रै प्रयोग गर्न र खोप तथा औषधिको वितरण पूर्व प्रयोगकर्तालाई सो सम्बन्धी पर्याप्त जानकारी दिन समेत आदेश गरिएको छ। दादुराको खोप लगाएको भोलिपल्ट अर्थात् 2069 साल भाद्र 4 गते खोपको भालका कारण डोटी पूर्वी चौकी गाउँपालिका 5 का 12 महिनाका मिलन नेपाली, 8 महिना सुजाता नेपाली, 19 महिना की गौरी चिराल र पूर्वी चौकी 6 गाजरी घर भई काडामाण्डु मामा घर आएकी 9 महिना की अन्जु बिक को ज्यान गएको थियो। सरकारले लगाएको खोपकै कारण बालबालिकाको ज्यान गएको भन्दै अधिवक्ताद्वय दलबहादुर धामी र जितेन्द्र बहादुर मडैले सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परामादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊ भन्ने रिट निवेदन दिएका थिए। रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, जिल्ला स्वास्थ्य कार्यालय डोटी लगायतका विपक्षी बनाइएको थियो। अब पालो भएको छ रिपोर्टको। मानवीय कारण, अव्यवस्थित बसोबास र सरकारको उचित मापदण्डको कमीका कारणले उत्पन्न सहरी क्षेत्र डुबानको समस्या समाधानका उपाय समितिको एक रेडियो रिपोर्ट, साथी विजया लक्ष्मी गुरुङबाट।
गत वर्ष सडक डिभिजन कार्यालय कञ्चनपुरले राजमार्ग चौडा गर्ने भन्दै महेन्द्रनगर बजारको ट्राफिक चोकदेखि दैजीसम्म ग्राभलिङ गर्ने कार्य गरेको थियो। सडक चौडा त भयो, तर त्यो सँगसँगै वर्षाका समयमा निकासका लागि राखिएका खोला खुम्सी र कलबडहरू भने पुरिए, जसका कारण राजमार्गदेखि उत्तरतिरका भाँसी, सुडा, लालपुर, सिसैया लगायतका अन्य क्षेत्रहरू वर्षातका समयमा डुबानमा पर्ने गर्छ। डिभिजन सडक कार्यालय कञ्चनपुरले कुनै योजना बिना नै भरमा कार्य गरेको हुँदा यस्तो समस्या सिर्जना भएको स्थानीयहरू बताउँछन्। भीमदत्त नगरपालिका भाँसी 1 का बाबुराम शर्मा।
यो बिना योजना गरिने कामहरू सबै यस्तै हुन्छन्। अल्पकालीन योजनामा जुन कामहरू गरिन्छ त्यसले दीर्घकालीन रूपमा असर पार्छ, त्यो निश्चित हो। र अहिले पनि जस्तै सडक डिभिजन कार्यालयले गर्नुपर्ने महत्त्वपूर्ण कामहरू एकातिर पन्चाएर उसले आफू खुसी ठेकदारले जे जस्तो काम गरे पनि त्यसलाई चाहिँ सदर मान्ने जुन प्रक्रिया यहाँ अगाडि बढिरहेको छ त्यो नै गलत छ भन्छु म। त्यसकारणले सडक डिभिजन कार्यालयले के गर्नुपर्छ भने यो अहिले जुन मानव बस्तीहरूको एकदमै विकास भइरहेको अवस्थामा भोलिका दिनमा यसले यस क्षेत्रका जनताहरूलाई प्रत्यक्ष रूपमा पार्ने जुन असर छ त्यसका बारेमा सडक डिभिजन कार्यालयले तत्काल सोच्नुपर्ने ढल निकासका कुराहरू छन्। जो ढल निकास नहुँदा मानव बस्तीमा पर्ने असरहरू यावत कुराहरू भएको हुँदा सडक डिभिजन कार्यालयले तत्काल यस विषयमा चाहिँ सोच्नुपर्छ।
राजमार्गदेखि उत्तरतिर पानी निकासका लागि बनाइएको कलबर्ट खोला खुम्सी डिभिजन सडक कार्यालयले वास्ता नगर्दा कतिपय ठाउँमा पुरिएको छ। सडक कार्यालयले न त ती कलबडहरू सफा गर्छ, न त त्यो खुलाउने विषयमा ध्यान दिएको छ। चाँडो भन्दा चाँडो ती पुरिएका कलबडहरू नखोलिए धेरै बस्तीहरू नै डुबानमा पर्ने समस्या देखिएको छ। पानी निकासका लागि सडक डिभिजनले सबैसँग सहकार्य गरेर कलबड र ढल राख्ने कार्य गर्न जरुरी छ भन्नुहुन्छ भाँसी तिनका स्थानीय वासी दुर्गा दत्त अवस्थी।
पानीका जो निकासहरू छ त्यसलाई यथाशीघ्र यदि कहीँ बन्द भएको छ भने पनि त्यसलाई खोल्न लगाउनु पर्छ, त्यहाँ कलबड निर्माण गर्नुपर्छ, ह्युम पाइपहरू राख्नुपर्छ र पानीको निकास एकदम सफाइसँगले पानी बग्ने बाटो चाहिँ बनाइदिनु पर्ने हुन्छ। त्यो कसैले पनि रोक्न पाउँदैन। यसमा सडक विभागले यथाशीघ्र खोज गरेर कहाँ कहाँ निकास थिए नापी विभागले वा सडक विभागले पहिले त्यो सडक बनाउँदा कहाँ कहाँ त्यो नक्साङ्कन गरेको थियो त्यो खोजेर पानी निकास राख्नै पर्ने हुन्छ। नत्र बस्ती डुबान पर्ने ठुलो खतरा हुन्छ, किनभने दिन प्रतिदिन जनघनत्व बढ्दै गएको छ। त्यसले गर्दा अव्यवस्थित रूपले घरहरू पनि बन्दै गएका छन्, माटो भरान हुने ग्राभेल भरान हुने काम पनि बढ्दै गएको छ। सडक विभागले यसका लागि यथाशीघ्र पहल गर्छ।
सडक विस्तारका लागि ग्राभेलिङ गर्दा सडक डिभिजन कार्यालय कञ्चनपुरले खोला खोल्सी खोल्ने कार्य नगरेको स्थानीय बासिन्दाहरू बताउँछन्। सडक विस्तार गरिएका ती कलबरहरू लगायतका पुल पुलेसा भएका ठाउँमा बाटो साँगुरो भएर अहिले दुर्घटना समेत बढे राजमार्गमा पर्ने साना तिना कलबड तथा पुल पुलेसाको मर्मत सम्मार गरी ती कलबड फराकिलो बनाएर मात्र सडक विस्तारको काम गर्नुपर्ने भए पनि पहिला हचुवाको भरमा माटो भरान गरिएकोमा स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। यस विषयमा हामीले सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मी दत्त भट्टसँग बुझ्दा उहाँ यस्तो प्रतिक्रिया दिनुहुन्छ।
कर्मचारीहरू हुन्छ तिनीहरूले चाहिँ ठाउँ ठाउँमा खोलिराखेका छन् अहिले र दीर्घकालीन रूपमा भन्नुपर्दा चाहिँ हाम्रो यी जति हामीले सडक चौडा बनाएको छौँ त्यसको कलवटहरूको पनि हामीले एक्सटेन्सनको ठेका निकालेका छौँ। नयाँ एउटा अब सम्भवतः ऊ चाहिँ अब भदौदेखि चाहिँ उसले काम सुरु गर्छ होला, ठेका पनि लागिसकेको अवस्था छ अहिले र भदौपछि काम सुरु गरेपछि त्यो समस्या समाधान।
सडक कार्यालयले सडकका लागि छुट्याएको 31 मिटर भित्रैबाट पानी निकास गर्न सकिने गरी सडक विस्तारको कार्य गरेको भए अहिले आएर डुबानको समस्या हुने नै थिएन। बिना योजना नै सडक विस्तार गर्ने र निर्माण स्थलमा समेत अनुगमनको लागि नजाने प्रवृत्ति सरकारी कार्यालयहरूको छ भने निर्माणको जिम्मा पाएको निर्माण कम्पनीहरू पनि आफ्नो दुनो सोझ्याउनेतिर मात्रै ध्यान केन्द्रित छन्। शुक्लाफाटा समाचारका लागि विजया लक्ष्मी गुरुङ।
अब पालो श्रोता विचारको। जथाभावी पानीको बहाव रोक्दा उत्पन्न हुने डुबान क्षेत्रको समस्या समाधानका लागि सम्बन्धित निकायले के गर्नुपर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौँ श्रोता विचार।
मिथुन राणा, यो जथाभावी पानीको बहाव क्षेत्रलाई रोक्दाखेरि उत्पन्न हुने समस्याका लागि सम्बन्धित निकायले गर्नुपर्ने भनेको सबभन्दा पहिलो त त्यो बहाव क्षेत्रलाई रोकावट ल्याउने पक्षलाई नै वा व्यक्तिहरूलाई नै कानुनको दायरामा ल्याउनुपर्छ र त्यसपछि समाधान गर्नको लागि पनि सम्बन्धित निकायले त्यसको समाधान चाहिँ खोज्नुपर्छ। जस्तो बहाव क्षेत्रलाई छेकिँदाखेरि अर्को कुनै ठाउँमा विकल्पको रूपमा बहाव क्षेत्रहरू चाहिँ निर्माण गर्नुपर्छ सम्बन्धित निकायले।
पानीको बहाव रोकिएको छ यो हामीले सबैले जानेकै कुरा, तर यसको समस्या समाधानको लागि पहिला रोड बनाउने ठेकेदारहरूले या रोड व्यवसाय हाम्रो जिल्लाको जो रणनीति हुन्छ त्यसलाई फेरबदल गर्दा अझ राम्रो हुन्छ। किनभने रणनीति स्टेप वाइज गऱ्यो भने सजिलो हुन्छ। अब पिच रोड बनाइरहेको छ, समयमा लेभलभन्दा माथि रोड आइरहेको छ अनि घरहरूमा पानी पसिरहेको हुन्छ, त्यसले गर्दा के हुन्छ भने पानी पास आउट हुन पाउँदैन। यदि पहिला नाली बनाएर अनि त्यसपछि रोड बनाएको भएपछि पानी सजिलै जान्थ्यो होला अनि रोड पनि लेभलमा आउँथ्यो होला, यसले गर्दा पानी पनि लगातार बगिरहन्थ्यो होला अनि घरमा मानिस ताना पनि हुन्थेन होला। यसैले गर्दा अबबाट सरकारले रणनीति बनाउँदा पहिला नाली बनाउने, पानीको सजिलै बहाव हुने गरिकन पानीको व्यवस्थापन साथै रोड व्यवस्थापन पनि सजिलै गर्यो भने अझ राम्रो अनि उत्तम हुने थियो।
रितेश पौडेल, नालीको व्यवस्थापनको लागि अलगै मान्छे छुट्याउनु पर्ला, जहिले जहिले भरिन्छ त्यसले त्यहाँ हेर्नु पर्ला यताउता के भएको छ, कतातिर रोकिहाल्छ, त्यो चाहिँ सफा गर्नु। हामी सबैले भन्दाखेरि त्यसमा बढी जस्तो रोकिने कारण हुन्छ फोहोर जथाभावी पाल्नु, फोहोरलाई नजिकैको डस्टबिनमा हाल्ने अनि त्यसपछि त्यो फोहोरलाई या त जलाइदिने त्यो काम गर्नु पर्ला।
मिना सिजापति, जुन ठाउँमा कलमटहरू छैन त्यो ठाउँमा कलमट हाल्ने, ढलको विकास गर्नु पर्यो अनि नालाहरू नालीहरू बनाउनु पर्यो, उनीहरू त गरिराखेको छ त्यही पनि अब छिटोभन्दा छिटो गर्न पाए अझै राम्रो हुन्थ्यो। यो सबैजनाले ध्यान दिनुपर्छ खास गरी।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको साइपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः उपस्थित हुनेछौँ, प्रतीक्षा गर्नुहोला।
कञ्चनजङ्घा 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 जिल्ला शिक्षा कार्यालय कञ्चनपुरद्वारा गरेको वर्ग निर्धारण सर्वेक्षणमा ख वर्गमा पर्न सफल बालबालिकाको उज्जवल भविष्यको निर्माता कञ्चनपुर जिल्लामा उत्कृष्ट यस कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरियामा शैक्षिक सत्र 2075-76 लागि कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ। आफ्नो नानीहरूको भविष्य सुनिश्चित गर्न चाहने अभिभावकहरूले समयमै आफ्ना नानीहरूको लागि सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ। भर्ना कार्यक्रम, भर्ना फारम वितरण असार 17 गतेदेखि, प्रवेश परीक्षा आषाढ 32 गते सोमबार बिहान 8 बजे, कक्षा 12 विद्यार्थीहरूको कक्षा सञ्चालन असार 17 गते बिहान 7 बजेदेखि र कक्षा 11 विद्यार्थीहरूको कक्षा सञ्चालन श्रावण 6 गते आइतबार बिहान 7 बजेदेखि हुनेछ। प्राचार्य कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरिया कञ्चनपुर, सम्पर्क नम्बर 0994120011 र 98 43 533 494।
बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना उपरोक्त सम्बन्धमा यस बेतकोट नगरपालिकामा आगामी आर्थिक वर्ष 2075-76 श्रावण 1 गतेदेखि एकीकृत सम्पत्ति कर लागू हुने भएकाले बेतकोट नगर क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गा धनीहरूले आफ्नो वडा कार्यालयमा गई असार 25 गतेसम्म तपसिलका कागजात संलग्न गरी एकीकृत सम्पत्ति कर फारम भर्न हुन अनुरोध गरिन्छ। तपसिल नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि र आर्थिक वर्ष 2074-75 मालपोत रसी। बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी।
काठमाडौँका विशेषज्ञ डाक्टर अब जेके मेडिकेयरमा डाक्टर शम्भुदत्त जोशी एमबीबीएस, एमडी फार्म, एमडी डर्माटोलोजी, नाम शिविर अस्पताल एमबीबीएस, नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका, अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
यही असार 22 गते शुक्रबारका दिन आउँदै हुनुहुन्छ।
सम्पर्क स्थान जेके मेडिकेयर, अस्पताल रोड, महेन्द्रनगर, कञ्चनपुर। फोन 0995252656, मोबाइल 98 48 723 066 र 98 48 752095।
भीमदत्त नगरपालिका कार्यालयको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना। यस नगरपालिका अन्तर्गतका वडा नम्बर 1, 2, 4, 9, 15, 16, 17, 18 र 19 सामाजिक सुरक्षा भत्ता विगत आर्थिक वर्ष तथा यस आर्थिक वर्ष 2074-75 प्रथम चौमासिकसम्म देव विकास बैंक लिमिटेडद्वारा वितरण गर्दै आएकोमा आर्थिक वर्ष 2074-75 दोस्रो चौमासिकदेखि वडा नम्बर 1 र 4 प्रभु बैंक लिमिटेड, वडा नम्बर 2, 9, 15, 16, 17 र 19 कञ्चन विकास बैंक लिमिटेड तथा वडा नम्बर 18 एनसीसी बैंक सँग सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता भई लाभग्राहीहरूले उक्त बैंकहरूमा खाता समेत खोली भत्ता वितरण कार्य भएको तथा माथि उल्लेखित वडाका लाभग्राही मध्ये केही लाभग्राहीहरूले हालसम्म पनि सम्बन्धित बैंकहरूमा खाता समेत नखोली भत्ता रकम नबुझेको देखिन आएकोले यस आर्थिक वर्ष 2074-75 असार मसान्त भित्र सम्बन्धित बैंकमा खाता खोली आफ्नो सामाजिक सुरक्षा भत्ता रकम समयमै बुझी लैजानु हुन सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै 2074-75 असार मसान्तसम्म पनि भत्ता नबुझ्ने लाभग्राहीहरूको छुटेको भत्ता रकम आउँदो आर्थिक वर्षमा नपाइने बेहोरा समेत जानकारी गराइन्छ। हिमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
विश्रामपछि स्वागत छ, अब फेरि बाँकी खबरकै क्रम। 62 वर्ष अघि सुरु भएको बहुचर्चित पञ्चेश्वर बहुद्देश्य आयोजनाको कार्यकारिणी समिति पदाधिकारी विहीन भएको छ। नेपाल र भारतले पालैपालो 3-3 वर्षको नेतृत्व गर्ने गभर्निङ बडी अर्थात् कार्यकारिणी समितिमा कार्यकाल सकिएपछि हाल समिति पदाधिकारी विहीन बनेको हो। नेपालले नेतृत्व गरेको समितिको 3 वर्ष कार्यकाल हालै सकिएको छ भने भारतले सो समितिमा पदाधिकारी नियुक्त गर्नमा ढिलाइ गरिरहेको छ। भारतीय पक्षले नियुक्ति गरेपछि नेपाल त्यसपछि नियुक्त गर्ने पर्खाइमा रहेकाले कार्यकारिणी समिति पदाधिकारी विहीन भन्दा प्रशासनिक बाहेकका सबै काम ठप्प प्राय भएका छन्। पटक पटक विभिन्न बाहनाले सुस्ताएको पञ्चेश्वर परियोजनाको लागि बनाइएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समूहको पनि बैठक बसाउने तयारी हुँदाहुँदै समितिको समय सिद्धिएको हो। नयाँ नियुक्त भएर समितिले पूर्णता पाएपछि मात्रै विज्ञ समूहको बैठक बसेर दुवै देशका बीचमा रहेका असमझदारीका बुदामा छलफल र बहस भएर निष्कर्षमा पुग्न सकिनेछ। सन् 1956 सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि 22 वर्ष अघि तयार भए पनि त्यसले अन्तिम रूप लिन सकेको छैन। डिपिआरमाथि दुवै देशका अधिकारीहरूले टिप्पणी गर्दै 575 बुदाहरू तयार पारिएको अवस्थामा 373 बुदामा सहमति भइसकेको छ। बाँकी रहेका 202 बुदामा छलफल र बहसको काम नै सुरु हुन सकेको छैन। अतरियामा रहेको सामुदायिक अध्ययन केन्द्रमा तालाबन्दी गरिएको छ। केन्द्रले लामो समयसम्म पनि साधारण सभा नगरेको, हिसाब किताब पारदर्शी नभएको, पत्रिका र सञ्चार माध्यममा सूचना प्रकाशित नै नगरी साधारण सभा गर्न खोजेको भन्दै तालाबन्दी गरिएको केन्द्रीय पूर्व सदस्य धर्मी खड्काले जानकारी दिनुभयो। साधारण सदस्य र सबै आजीवन सदस्यलाई जानकारी नगराई होटलमा लगेर साधारण सभा बोलाइएका कारण आफूहरूले तालाबन्दी गरेको र यो समिति नै वैधानिक नरहेको, झन्डै 13 वर्षदेखि साधारण सभा नै नभएको, समितिले साधारण सभा गर्न नपाउने भन्दै आफूहरूले तालाबन्दी गरिएको जनाइएको छ। जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा केन्द्र मार्फत अतरिया सामुदायिक अध्ययन केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ। केन्द्रले यही असार 23 गते साधारण सभा बोलाएको छ। पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तु बीचको द्वन्द बढ्दै गएको छ। खास गरेर चितुवा र मानव बीचको द्वन्द बढ्दै गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताउनु भयो। विगत 7 वर्षको तथ्याङ्क हेर्ने हो भने चितुवाको आक्रमणबाट 23 जनाको ज्यान गइसकेको उहाँले बताउनु भयो। मानव र वन्यजन्तुको द्वन्दकै कारण मानव समुदाय पनि त्रासमा बाँच्नु परिरहेको उहाँले बताउनु भयो। वन्यजन्तु बस्ने वासस्थान क्रमशः नष्ट हुँदै जान थालेपछि द्वन्द बढेको हो। चितुवा मात्रै नभएर पछिल्लो समयमा बाँदर, बदेल, स्याल लगायतका जङ्गली जनावरले पनि मानवका विभिन्न क्रियाकलाप बाधा पुर्याएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामचन्द्र लामाले बताउनु भयो। जनसङ्ख्याको वृद्धिसँगै प्राकृतिक स्रोतमाथिको बढ्दो मागका कारण वन जङ्गलमा चाप बढ्दै जाँदा त्यस वनमा आश्रय लिएर बस्ने विभिन्न किसिमका वन्यजन्तुको वासस्थानमा खलल पुग्न गएकोले यस्तो भएको जनाइएको छ। कैलालीको टिकापुर अस्पतालमा मङ्गलबार बिहान अनौठो शिशुको जन्म भएको छ। टिकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी 22 वर्षीय शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रूपमा अनौठो शिशुलाई जन्म दिन पुगेकी हुन्। 4 हात 4 खुट्टा रहेको र मेरुदण्ड समेत 2 रहेको अवस्थामा शिशुको जन्म भएको टिकापुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नरेन्द्र खनालले बताउनु भयो। डाक्टर खनालले करिब 1 महिना अगाडि चेक जाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताउनु भयो। तर परिवारले विश्वास नगरेर अनियन्त्र चेक जाँच गराएको उहाँले बताउनु भयो। मङ्गलबार बिहान 6 बजे मात्रै 6 महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताउनु भयो। शिशुको ज्यान गइसकेको भए पनि आमाको अवस्था सामान्य रहेको जनाइएको छ। नेपाली काङ्ग्रेसले बाढी पहिरो पीडितको उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। आज एक विज्ञप्ति निकालेर काङ्ग्रेसले यस्तो निर्देशन दिएको हो। विज्ञप्तिमा केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानको कारण देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। बाढी र पहिरोमा परि जीवन गुमाएका सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै काङ्ग्रेसले उनीहरूका शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। काङ्ग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले वर्तमान सरकार सामन्ती र शोषक भएको आरोप लगाउनु भएको छ। मङ्गलबार काठमाडौँमा डाक्टर गोविन्द केसी समर्थकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताउनु भएको हो। उहाँले एउटा व्यक्ति आफ्नो परिवारलाई नभएर गरिब र दूरदराजका जनताको लागि लड्छ भने त्यस्तो व्यक्तिको विरोध गरी सरकार व्यापारी र मुनाफा कमाउनेको पक्षमा लाग्छ भने सरकार सामन्ती र शोषक प्रवृत्तिको हुने उहाँले बताउनु भयो। उहाँले गोविन्द केसी गरिबका छोराछोरी र दूरदराजका जनताको लागि लड्न थालेको जिकिर गर्दै त्यस्ता मान्छेलाई सरकारले बन्देज लगाउनु जायज नभएको तर्क गर्नुभयो। यदि माथेमा प्रतिवेदन विपरीत व्यापारी र मुनाफामुखी चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्दै हुनुहुन्छ भने तपाईँ सामन्ती र शोषक हो भन्दै उहाँले चेतावनी समेत दिनुभयो। यस्तै उहाँले राजधानीको विभिन्न ठाउँमा शान्तिपूर्ण आन्दोलन गर्न रोक लगाइएकोमा समेत विरोध गर्नुभएको छ। सोही पत्रकार सम्मेलनमा बोल्दै डाक्टर केदार भक्त माथेमाले चिकित्सा शिक्षाको गुणस्तर पहुँचको कुरालाई वैज्ञानिक रूपमा उठाएर आफूहरूले प्रतिवेदन तयार पारेको समेत बताउनुभयो। अब खेल खबर। विश्वकप फुटबलमा प्रिक्वार्टर फाइनल अर्थात् राउन्ड अफ 16 खेल आज सकिँदैछन्। आज प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल भएपछि रुसमा जारी विश्वकपको क्वार्टर फाइनल समीकरण पुरा हुनेछ। आज बेलुकी पौने 8 बजे सेन्ट पिटर्सबर्गमा स्विडेन र स्विजरल्यान्ड भिड्नेछन्। आज राति पौने 12 बजे इङ्ल्यान्ड र कोलम्बिया भिड्नेछन्। यो खेल रुसी राजधानी मस्को स्थित स्पार्टक एरिनामा हुनेछ। समाचार बुलेटिन सक्नु अघि यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्धको स्पर भत्कायो। कैलालीको भजनीमा 200 घर डुबानमा। बाजुरा सदरमुकामदेखि उत्तर पूर्वी क्षेत्रसँगको यातायात सम्पर्क विच्छेद। 6 वर्ष अघि दादुराको खोपका कारण ज्यान गएका ड्युटीका 4 बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिन सर्वोच्चको आदेश। बाढी पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई काङ्ग्रेसको निर्देशन। वर्तमान सरकार सामन्ती र शोषक रहेको पूर्व प्रधान न्यायाधीश कार्कीको आरोप। र विश्वकप फुटबलमा प्रिक्वार्टर फाइनलका खेल सकिँदै हुन्छ। त अहिलेलाई सुकलाखाँडा समाचार सकियो। तपाईँका गाउँठाउँमा पनि कुनै घटना, समस्या अथवा समाचार भए हामीलाई 0995 5574 सम्पर्क गरेर टिपाउन सक्नुहुन्छ। हामी तपाईँका समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहनजीलाई धन्यवाद।